Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. कर्णाली प्रदेशमा पछिल्लो दुई महिनामा सवारी दुर्घटनामा परे 17 जनाले ज्यान गुमाए, सुर्खेतमा मात्रै 12 जनाको मृत्यु।
अर्थमन्त्रीको राजीनामा माग्दै कंग्रेसले कर्णाली सभाको बैठक अवरुद्ध गर्यो, संसदमा झुटो विवरण पेश गरेको आरोप।
हात्तीको बथानले कञ्चनपुरमा करिब 7 बिघा जमिनमा लगाएको अन्नबाली नष्ट गर्यो, जीवधनको समेत सुरक्षाको चिन्ता बढेको स्थानीयको गुनासो।
र नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा एक साता पछाडि सर्यो, असोज 10 र 11 गते हुने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। चालू आर्थिक वर्षको दुई महिनामा कर्णालीमा सवारी दुर्घटनामा परि 17 जनाले ज्यान गुमाएका छन्। 42 वटा सवारी दुर्घटनामा सुर्खेतमा मात्र 12 जनाले ज्यान गुमाएको कर्णाली प्रदेश ट्राफिक प्रहरीकारले सुर्खेतले जनाएको छ। दुई महिनाको अवधिमा कर्णालीका 10 जिल्ला मध्ये सबैभन्दा धेरै दुर्घटना सुर्खेतमा भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। सवारी दुर्घटनामा मोटरसाइकल, टेम्पो, माइक्रो, जीप र कार बढी दुर्घटनामा पर्ने गरेको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसैबीच कर्णालीमा गत आर्थिक वर्षमा मात्रै 119 जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका छन्। पछिल्लो समय अघिल्ला वर्षहरूको तुलनामा सवारी दुर्घटना बढ्दो क्रममा रहेको प्रहरीको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष 72-73 53 जनाको मृत्यु भएको थियो भने 73-74 117 जना र 74-75 91 जनाले ज्यान गुमाएका थिए। ट्राफिक प्रहरीले सवारी साधन उल्लङ्घन, मादक पदार्थ सेवन लगायतका विभिन्न जरिवाना बापत गत वर्ष 3,38,88,000 भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।
यसैबीच कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी रामेश्वर प्रसाद यादवले कर्णाली प्रदेशलाई ट्राफिक व्यवस्थाको क्षेत्रमा नमुना प्रदेश बनाउने बताउनु भएको छ। कर्णाली प्रदेशमा सरह भएर आएपछि पहिलो पटक पत्रकारसँग कुरा गर्दै एसपी यादवले कर्णालीलाई अन्य प्रदेशको तुलनामा फरक बनाउने भन्दै अरू प्रदेश यसपट सिक्ने खालको ट्राफिक व्यवस्था लागू गर्ने बताउनु भएको छ। उहाँले बजार क्षेत्र लगायत विभिन्न स्थानहरूमा जनचेतनामूलक बोर्डहरू राख्ने, पोस्टर, त्यसै गरी पार्किङलाई व्यवस्थित गरिने बताउनु भएको छ। सुर्खेत कर्णालीको राजधानी समेत रहेकाले यहाँको मुख्य चुनौतीको रूपमा रहेको भन्दै यसलाई व्यवस्थित गर्न आफूहरूको दायित्व रहेको उहाँले बताउनुभयो। उहाँले अटोलाई व्यवस्थित गर्नका लागि कर्णाली प्रदेशमा रहेको यातायात कार्यालयले चालक अनुमति पत्रको वितरण गर्न आवश्यक रहेको बताउनु भएको छ। प्रमुख यादवले बिना चालक अनुमति पत्र कसैलाई पनि सवारी चलाउने छुट नभएको भन्दै सवारी उल्लङ्घन गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो।
प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै संसद अवरुद्ध पारेको छ। कर्णाली प्रदेश सभाको बसेको बैठक मार्फत कंग्रेस सांसदहरूले आर्थिक मामिला मन्त्रीको राजीनामा मागेका हुन्। आर्थिक मन्त्रीले संसदलाई झुटो विवरण पेश गरेको, संसदबाट सर्वसम्मत रूपमा पारित गरिएको विनियोजन विधेयकलाई तोडमोड गरिएको लगायतका आरोप लगाउँदै प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले मन्त्री ज्वालाको राजीनामा माग्नु गर्नुभएको हो। आर्थिक मामिला मन्त्रीले प्रतिबद्धता गरे बमोजिमको विधेयक नआएकोले सदनलाई गुमराहमा राख्ने मन्त्रीको राजीनामा माग गर्नु परेको उहाँको भनाइ छ। प्रतिपक्षीले बैठक सुचारू हुन नदिने अडान राखेपछि सभामुख राजबहादुर शाहीले संसद बैठक असोज 1 गते बस्ने गरी स्थगित गर्नुभएको हो।
सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर 5 र 7 जोड्ने खारखोली खोलामा निर्माणाधीन पुल निर्माण कार्य रोकिएको विरोधमा स्थानीयहरूले आपत्ति जनाएका छन्। स्थानीय चेतानन्द कडेलको घर नजिकमा रहेको पुल अन्यत्र सार्न खोजेको भन्दै स्थानीयले विरोध गरेका हुन्। उनीहरूले लागत इस्टिमेट तयार गरी काम समेत सुरु भइसकेको अवस्थामा वीरेन्द्रनगर नगरपालिकाले काम रोकेको भन्दै दुःख व्यक्त गरेका छन्। स्थानीयवासीले बन्न लागेको पुल नरोक्न आग्रह गर्दै हिजो वीरेन्द्रनगर नगरपालिकाको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। स्थानीयहरूले उपप्रमुख मोहनमाया ढकाललाई टोल भेलाले गरेको निर्णय समेत बुझाएको जनाएका छन्। उनीहरूले पुल बन्न लागेको स्थानबाट नै वडा नम्बर 7 5 हुँदै 4 जोड्ने सिधा बाटो भएको बताएका छन्। उनीहरूले यो सडकले त्यस क्षेत्रका धेरै स्थानीय लाभ लिने भन्दै त्यही पुललाई नै निरन्तरता दिन माग गरेका छन्। स्थानीयले नगरपालिकासँगै वडा नम्बर 5 र 7 पनि भेलाको निर्णयको प्रतिलिपि बुझाएको बताएका छन्। यसअघि कालिका मन्दिर टोल विकास समितिका अध्यक्ष लीलाराम सुविदी लगायतका पदाधिकारीहरूले पुल बनिरहेको ठाउँभन्दा करिब 200 मिटर माथितिर पुल बनाउन पर्ने नगरपालिकामा दबाब दिँदै आएका थिए।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय साहित्यिक गतिविधि बढेसँगै साहित्यले फर्को मारेको छ। अहिले नयाँ स्रष्टाहरूले साहित्यका विभिन्न विधामा कलम चलाउने गरेका कारण पनि साहित्य सबैको रुचिको विषय बनेको छ। कर्णालीका स्रष्टाहरूले पनि पहिलेको तुलनामा अहिले साहित्य क्षेत्रलाई धेरै फर्को मारेको बताएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतमा भेटेका केही साहित्यकारलाई पछिल्लो समय साहित्यको अवस्था कस्तो छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको भनाई आजको जनआवाजमा।
द्रुत गतिमा चाहिँ यसले आफ्नो रफ्तार लिएको पनि देखिन्छ। साहित्य संरचनाहरू त इतिहास बोक्ने कुराहरू हुन्, वर्तमान अवस्थाको चिरफार गर्ने कुरा हो, भविष्यको लागि एउटा गोरेटो बनाउने आधारहरू हुन्। यिनी अवस्थाको तालमेल नमिलेर सङ्ख्यात्मक रूपमा धेरै तर त्यसको गुणात्मकता पनि कतै खस्किएको कि भन्ने चिन्ता पनि मेरो मनमा कहिलेकाहीँ आउँछ। तर जति जुन ठाउँबाट जतिले प्रयास गर्नुभएको छ त्यो चाहिँ एकदम सराहनीय छ। सफलता चाहिँ पाउनको लागि त हिँड्न त सुरुवात गर्नै पर्छ। खुसी लाग्छ अहिलेको अवस्था देख्दा।
पहिलाको त्यो साहित्यिक देशलाई अनि मायालाई लिएर एकदम प्रभावित भएर अथवा भावित भएर भन्नु, पहिलाको साहित्यहरू जो अहिले अगाडि आउन सकिरहेका छन्, राम्रो राम्रो प्रतिभाहरू आउन्, राम्रो राम्रो कविताहरू आउन्, गजलहरू आउन्, जसले देशको मन छोस, समाजको मन छोस् र युवाहरूको पनि एउटा मन छोस् होइन, मान्छेहरूलाई पनि एउटा ऊर्जा होस्।
पछिल्लो समयमा कर्णालीमा साहित्य एकदमै ऊर्जाशील अवस्थामा छ। यहाँका धेरै नवसर्जकहरू साहित्य सिर्जनामा लागिरहनु भएको छ। पुराना अग्रज सर्जकहरूले साहित्यको संरक्षणमा लाग्नु भएको छ। तर पछिल्लो समयमा गजल मात्र होइन, कविताले पनि त्यत्तिकै फराकिलो आयाम बनाउन थालिरहेको छ। समग्रमा कर्णालीले फटको मार्ने जमर्को गरेको छ।
साहित्यिक कार्यक्रमहरू भइरहेछन् तर साहित्यले आज यसरी फड्को मारेको छ कि हिजोको दिनको साहित्य भन्दा आज साहित्य धेरै फरक भएको छ। साहित्यले विद्रोह जन्माएको छ, साहित्यले क्रान्ति जन्माएको छ, परिवर्तन खोजेको छ र साहित्य अब परिवर्तनको मार्गमा हिँडिरहेको छ, सकारात्मकतातिर गइरहेको छ।
हामीसँग छिमेक सोरेफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँले सबैको मनछुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा पछिल्लो 2 सवारी दुर्घटनामा परि 17 ज्यान गुमाए, सुर्खेतमा मात्रै 12 मृत्यु, अर्थमन्त्रीको राजीनामा माग्दै कंग्रेसको कर्णाली सभाको बैठक अवरुद्ध गर्यो, संसदमा झुटो विवरण पेश गरेको आरोप लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
सुर्खेतको वीरनगरदेखि बर्दियाको बुढीगाउँ जोड्ने सडक निर्माण भए पनि सडक निर्माण अवरोध हटेको छ। सडक खण्डमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा विवाद हुँदै आएको थियो। 51 किलोमिटरको दूरीको यो सडक निर्माणका लागि सर्वोच्च अदालतले निकास दिएपछि सडक बन्ने बाटो खुलेको हो। सरकारले सडक निर्माणका लागि बजेट समेत छुट्याएको छ। बर्दियाको ठाकुर बाबा नगरपालिका 2 भुरीगाउँ अम्रिनीदेखि कर्णाली प्रदेशको ब्राहताल गाउँपालिकामा रहेको तेलपानी हुँदै कर्णालीसम्म चिठीपत्र पुर्याउन 2025 सालमा जिल्ला पञ्चायतले हुलाकी सडकको ट्र्याक खोलेको थियो। हुलाकीहरूले त्यही बाटो भएर चिठी पत्र ओसार पसार गर्ने गरेका थिए। कर्णालीका सर्वसाधारणले बर्दिया पुग्न यही बाटो प्रयोग गर्दै आए पनि पछिल्लो समय त्यस ठाउँमा बाटोको निकास नहुँदा अप्ठ्यारो हुने गरेको थियो। वर्षाको सिजन बाहेक अन्य समयमा सडक सार्वजनिक सवारी साधनका यात्रुहरू जान पाएका थिएनन् भने सडक विस्तार र मरम्मत हुन नसकेको कारण वर्षा सिजनमा सवारी साधनहरू बाटोमै अलपत्र पर्ने गरेका थिए। बर्दियाको लागि मात्र नभएर सिङ्गो सुदूरपश्चिम प्रदेशका लागि पनि यो बाटोले आवाजातमा सहज हुने जनाइएको छ। सडक विस्तार भएसँगै बर्दियाबाट कर्णाली पुग्नका लागि सहज हुने स्थानीयले बताएका छन्।
बाँकेको घटना लिएर हिजो पनि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संसद अवरुद्ध पारेको छ। बैठकमा कंग्रेसका जिल्ला सभापति लगायतका कार्यकर्तामाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सरकारले आलठल गरेको र दोषीलाई तत्कालै कारवाहीको माग गर्दै कंग्रेसले संसद अवरुद्ध पारेको हो। बैठकको शुरूमै समय मागेर नेपाली कंग्रेसका सांसद पुष्पा भूषालले आफ्नो पार्टीका नेता कार्यकर्तामाथि सत्ता पक्षकै स्थानीय नेता तथा कार्यकर्ताको हुल गएर आक्रमण गर्नेलाई कारवाही गर्न माग गर्नुभएको छ। उहाँले जागरण अभियानमा सत्तारूढ दलकै स्थानीय नेताबाट यस्तो हरकत हुनु विडम्बना भएको बताउनु भएको छ। उहाँले स्थानीय तहमा नै कारवाही माग गरेको भए पनि सरकारले व्यवस्था गरेको आरोप लगाउनु भएको छ। सभामा कृष्ण बहादुर महराले पटक पटक बस्न आग्रह गरे पनि विपक्षी सांसदले विरोध गरेका थिए। करिब 35 मिनटसम्म संसद अवरुद्ध भएपछि सभामुख महराले भोलि बिहान 11 बजेसम्मलाई संसद स्थगित गर्नुभएको हो।
कञ्चनपुरमा हात्तीको बथानले 3 दर्जन बढी परिवारको करिब 7 बिघा खेतमा लगाइएको अन्न बाली नष्ट गरेको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 8 पिपलडी फाँट गाउँका 40 भन्दा बढीको संख्यामा छिरेका हात्तीको बथानले धान मकै तिल र केरा लगायत नष्ट गरेको किसानहरूले बताएका छन्। वडा अध्यक्ष बहादुर सिंह महराले खेतमा छिरेका हात्तीले खाएर कुल्चेर बाली नाली नष्ट गरेको बताउनु भएको छ। गाउँ नजिकैको सामुदायिक वनमा अझै हात्तीको बथान रहेकाले अन्न बालीसँगै जीवधनको समेत सुरक्षाको चिन्ता बढेको उहाँको भनाइ छ।
बैतडीमा शिवनाथ गाउँपालिकामा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर 1 गाउँ सल्लाहका 21 वर्षीय गौमती चाड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिल्ली नारायण पाण्डेले बताउनु भएको छ। स्थानीय सामुदायिक स्वास्थ्य इकाइ छिर्ता बाटमा सुत्केरी हुने बित्तिकै गौमतीको मृत्यु भएको हो।
दाङको घोराईमा करेन्ट लागेर अर्का एकजनाको मृत्यु भएको छ। घोराई उपमहानगरपालिका 16 गुर्जे खोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसिरहेका शिवराज चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। कञ्चनपुरको लालझरी गाउँपालिका 6 का 23 वर्षका शिवराज चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। दाङका एसपी विनोद विक्रम शाहले नदीमा बगेर दाङमा एकजना बेपत्ता भएको समेत बताउनु भएको छ। लमई नगरपालिका 6 मध्यनगरका 65 वर्षका दक्कु चौधरीलाई राप्ती नदीले बगाएको हो।
राष्ट्रिय सूचना आयोगले देशभरि फैलिन थालेको डेङ्गु रोगबाट बस्ने उपायबारे तत्काल आवश्यक जानकारी दिने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारे सर्वसाधारणले बुझ्ने गरी सूचना दिने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो। आयोगका प्रवक्ता यशोदा देवी तिमिल सिन्हाले सकेसम्म रोग लाग्न नदिन र लागे पनि बस्ने उपायबारे आम नागरिकलाई जानकारी गराउन आदेश दिएको बताउनु भएको छ। आयोगले स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरूको टोलीसँगको छलफलपछि यस्तो आदेश दिएको हो। आयोगको आदेशमा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरूबाट पनि त्यो रोगबाट बस्ने उपाय सहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ। देशभर अहिले 8,000 भन्दा बढी डेङ्गुका बिरामी भेटिएको र 70,000 भन्दा बढीमा यसको संक्रमण भइ देखिएको सरकारी तथ्याङ्क छ। 6 जनाको ज्यान लिइसकेको डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दावी छ।
सुर्खेतका विभिन्न विद्यार्थी संगठनमा आबद्ध महिलाहरूले प्रतिस्पर्धात्मक सामाजिक सोचाइ तथा आत्मबल कमजोर भएका कारण अगाडि बढ्न नसकेको बताएका छन्। क्रियाशील पत्रकार महिला WWJ विरेन्द्रनगरमा आयोजना गरेको सन्डे क्लबमा सहभागी विद्यार्थी संगठनका पदाधिकारीहरूले महिलाहरूले पुरुष रह बाहिर निस्केर काम गर्न नसकेका कारण आफूहरू पछाडि परेको बताएका छन्। कार्यक्रममा नेविसिंह यमुना सापकोटाले बाहिर निस्केर खुलेर काम गर्न नसक्दा नै आफूहरू अगाडि बढ्न नसकेको बताउनुभयो। उहाँले महिलाहरू आफैमा आर्थिक रूपले पनि पछाडि परेको भन्दै छोरीहरूलाई राजनीतिमा लाग्न घर परिवारबाट नै असहयोग हुने गरेको बताउनुभयो। यसै गरी अखिल क्रान्तिकारी संघका केन्द्रीय सदस्य तिर्सना हमालले महिलालाई प्रमुख पद दिन हिचकिचाउने कारण नै महिलाहरू पछाडि पर्ने गरेको बताउनु भएको छ। उहाँले देशका हरेक परिवर्तनमा महिलाहरूको मुख्य भूमिका रहेको भए पनि महिलाको कदर नहुने गरेको गुनासो गर्नुभयो। यसै गरी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सपना आरसीले महिलाहरूको सहभागिता नाममा मात्र हुने गरेको भन्दै यसले महिलाहरूको प्रतिनिधित्व हुन नसकेको बताउनु भएको छ। यसै गरी अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य सरस्वती सिंहले विभिन्न जनआन्दोलनमा महिलाहरूले नेतृत्व उल्लेखनीय भूमिका भए पनि त्यसको उचित कदर हुन नसकेको बताउनु भएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। दिनजेल हामीले छिमेक सुरेफसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कालीकोटको खाडाचक्र नगरपालिकाका वडा नम्बर 5 आयुर्वेद औषधालय सञ्चालनमा आएको छ। कालीकोटको विभिन्न ठाउँमा पाइने अमला, बकाइनो, हर्रो, बर्रो, गुर्जो, जामुन, कुरिलो जस्ता विभिन्न जडीबुटीको उपयोग गर्ने उद्देश्यले औषधालय सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख जसी प्रसाद पाण्डेले बताउनु भएको। नगरपालिकाभित्र रहेको विभिन्न जडीबुटीहरू संकलन गरी नगरपालिकाले आयुर्वेदिक औषधि उत्पादन गरेको छ। दाडीमड बोर्ड आयुर्वेद औषधालयबाट निशुल्क रूपमा औषधिहरू वितरण गरिने नगरपालिकाले जनाएको छ।
सल्यानमा पनि डेङ्गुका बिरामीहरू बढ्न थालेका छन्। छिमेकी जिल्लाहरूमा डेङ्गुका बिरामी देखिएसँगै यसको प्रकोप सल्यानमा पनि देखिएको हो। सल्यानको बनगाडको पेण्डे नगरपालिका 6 एकजना महिलामा डेङ्गुको संक्रमण देखिएको जनाइएको छ। स्थानीय अस्पतालमा सामान्य उपचारपछि उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ। 2 बिरामी थला परेपछि उहाँलाई स्थानीय मेडिकल तथा अस्पतालमा औषधिले लिएको नभएपछि उपचारका लागि सुर्खेत ल्याइएको जनाइएको छ। अहिले सल्यानमा भाइरल ज्वरो र डेङ्गुका बिरामीहरू प्रकोपको रूपमा बढ्दै गएको जनाइएको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। भारतमा डुङ्गा दुर्घटना हुँदा 11 मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशको गोदावरी नदीमा 61 सवार रहेको डुङ्गा दुर्घटना भएको हो। डुङ्गामा 50 यात्रु र 11 कर्मचारी रहेको बताइएको छ। क्षमताभन्दा बढी यात्रु भएका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ। गोदावरी नदीको बीच भागमा रहेको पापी कोडालु पहाड घुम्न गएकाहरू दुर्घटनामा परेका हुन्। यसैबीच आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले मृतकका प्रत्येक परिवारलाई 10 लाख रुपियाँ दिने घोषणा गर्नुभएको छ। यता अफ्रिकन मुलुक कङ्गोमा डुङ्गा दुर्घटना हुँदा 34 हराइरहेको आशंका गरिएको छ भने कङ्गोको राजधानी मिसन सासाबाट माई नोदोबे प्रान्त गइरहेको डुङ्गा दुर्घटना भएको 76 भने जीवितै उद्धार गरिएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा 1 सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी र राष्ट्रिय खेलकुद परिषद राखेपाका प्रतिनिधिहरू बीच काठमाडौँमा भएको वार्तामा नयाँ सहमति जुटेको हो। आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बीच भएको वार्तामा यस्तो सहमति भएको हो। अब असोज 10 र 11 विशेष साधारण सभा हुने र यसले क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। यसअघि स्वतन्त्र टोलीले 3 र 4 गतेका लागि विशेष साधारण सभा बोलाए पनि राखेफले आफूसँग अनुमति नलिएको र निर्वाचन समिति आफूले बनाउनु पर्ने भन्दै अधिवेशन रोक्न निर्देशन दिएको थियो। निर्वाचन आइसिसी प्रतिनिधि समेत रहने स्वतन्त्र टोली नै गराउने बताइएको छ।
नेपालको रङ्गशालाको आम नागरिकबाट सेवा शुल्क लिन थालेको भन्दै नागरिक समाज अगुवाहरूले विरोध जनाएका छन्। शारीरिक अभ्यासका लागि जाने बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिक लगायतबाट समेत रङ्गशालाले प्रवेश शुल्क लिने निर्णय गरेपछि उनीहरू विरोधमा उत्रेका हुन्। उनीहरूले शुल्क खारेजी लगायतको माग गर्दै खेलकुद परिषद, जिल्ला प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा राष्ट्रिय खेलकुदमा भएका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, रङ्गशालाभित्र निशुल्क रूपमा चर्पी र खानेपानीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको छ। यस्तै रङ्गशालाभित्र रुख बिरुवा रोपी हरियो वातावरण बनाउनु पर्ने, खेल हुने समय तालिका बनाउनु पर्ने लगायतका माग पनि उनीहरूले राखेका छन्।
जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले जित्नु भएको छ। दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारी दोस्रो स्थान हासिल गर्न सफल हुनु भएको छ। त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हात पार्न सफल भएको कर्णाली स्पोर्ट्स क्लब जुम्लाले बताएको छ। क्लबका अध्यक्ष सरोज शाहीका अनुसार बुढाले जुम्लादेखि रारातालसम्म 49 किलोमिटरको दूरी 5:13:39 पूरा गर्नुभएको हो। यस्तै दोस्रो स्थान हासिल गर्नुभएका भण्डारीले 5:19:38 निर्धारित समयमै पूरा गर्नुभयो भने त्रिभुवन आर्मी क्लबका महताराले भने 5:24 पूरा गर्नुभएको छ। यस्तै महिलातर्फको प्रतियोगिता कर्णाली स्पोर्ट्स क्लब जुम्लाकी राममाया बुढाले हात पार्नु भएको छ। क्लबकै मन्जु रावत दोस्रो र 24 बाहिनी जुम्लाकी रोजिना भण्डारीले तेस्रो स्थान हात पार्नु भएको छ। मुगुको रारातालबाट अध्यक्ष साईले प्रथम स्थान हासिल गर्नुभएको बुढाले 6 घण्टा 46 मिनट 35 सेकेन्डमा निर्धारित समयमा पूरा गर्नु भएको हो।
र जोर्डनमा जारी एएफसी 16 वर्ष मुनिको च्याम्पियनसिप छनौटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ। पहिलो खेलमा फराकिलो हार बिहोरेको नेपालले गैराती भएको खेलमा कुवेतसँग 1-1 गोलको बराबरी खेलेको हो। निकै प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो। खेलको 74 मिनटमा दिपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाउनु भएको भए पनि इन्जुरी समयमा कुवेतका अब्दुल वहाबले पेनाल्टीमा गोल गर्दै खेल 1-1 को बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाउनु भएको हो। यो बराबरीसँगै समय एमआरएको नेपालले 2 खेलमा 1 अङ्क जोडेको छ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशमा पछिल्लो 2 महिनामा सवारी दुर्घटनामा परि 17 जनाले ज्यान गुमाए। सुर्खेतमा मात्रै 12 जनाको मृत्यु।
अर्थमन्त्रीको राजीनामा माग्दै कंग्रेसले कर्णाली सभाको बैठक अवरुद्ध गर्यो। संसदमा झुटो विवरण पेश गरेको आरोप।
हात्तीको बथानले कञ्चनपुरमा करिब 7 बिघा जमिनमा लगाइएको अन्नबाली नष्ट गर्यो। जीवधनको समय सुरक्षाको चिन्ता बढेको स्थानीयको गुनासो।
र नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा 1 साता पछाडि सर्यो। असोज 10 र 11 हुने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार निस्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौ। नमस्ते।